नमस्कार, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय नेपाल धितोपत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितोपत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ। यो कार्यक्रम धितोपत्र बजारको विषयमा केन्द्रित नेपालको पहिलो रेडियो कार्यक्रम हो।
आजको कार्यक्रममा हामीले पूँजी बजारको समस्या अध्ययन गर्न सरकारद्वारा 4 सदस्यीय कार्यदल गठन, सरकारले नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हालै पाल्पाका हेमन्त बस्याललाई नियुक्त, नवनियुक्त अध्यक्ष बस्यालसँग गरिएको कुराकानी, धितोपत्र बजार सम्बन्धी नियमित जानकारी अन्तर्गत धितोपत्र बजारको अवधारणा, महत्व तथा मुलुकको आर्थिक विकासमा धितोपत्र बजारको भूमिका बारेको जानकारीमूलक सामग्री, पछिल्लो पटक करिब 1 साता बन्द भएर बिहिबार मात्र खुलेको शेयर बजारमा कारोबार तथा परिसूचक उच्च अङ्क घट्यो लगायतका सामग्रीहरू लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं। नेपाल सरकारद्वारा पूँजी बजारको समस्या अध्ययन गर्न 4 सदस्यीय कार्यदल गठन गरेको सम्बन्धी यो प्रसंगबाट,
सरकारले पूँजी बजारको समस्या अध्ययन गर्न 4 सदस्यीय कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शुक्रबार नेपाल धितोपत्र बोर्डका कायम मुकायम कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा 4 सदस्य रहेको कार्यदल गठन गर्नुभएको हो। जेएनजी आन्दोलन पश्चात 1 हप्ताभन्दा बढी समय बन्द रहेर बिहिबार खुलेको शेयर बजार 160 अङ्क घटेपछि मन्त्री रामेश्वर खनालले कार्यदल गठन गरेर नै शेयर बजारमा देखिएका समस्या समाधान गर्न खोजेको देखिएको छ। कार्यदलमा सेबोनका कायम मुकायम कार्यकारी निर्देशक केसीसँगै नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज नेप्सेका कायम मुकायम कार्यकारी निर्देशक निरञ्जन फुयाल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला सदस्य सचिव रहनु भएको छ। कार्यदललाई 5 दिन भित्र सुझाव तथा कार्यान्वयन कार्ययोजना पेश गर्नुपर्ने कार्यदेश रहेको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री रामेश्वर खनालले मन्त्री स्तरीय निर्णयबाट कार्यदल गठन गर्नुभएको हो।
कार्यक्रममा हामीले धितोपत्र बजार सम्बन्धी विभिन्न विषयको जानकारी नियमित रूपमा प्रस्तुत गर्दै आएका छौं। आजको श्रृंखलामा धितोपत्र बजार सम्बन्धी नियमित जानकारी अन्तर्गत धितोपत्र बजारको अवधारणा, महत्व तथा मुलुकको आर्थिक विकासमा धितोपत्र बजारको भूमिकाको बारेमा केन्द्रित भएर जानकारीमूलक सामग्री प्रस्तुत गर्दैछौ। प्रस्तुत छ धितोपत्र बजारको अवधारणा सम्बन्धी यो जानकारी।
सामान्य रूपमा धितोपत्र बजारलाई पूँजी बजार पनि भन्ने गरिन्छ, तर पूँजी बजारको दायरा धितोपत्र बजारको दायरा भन्दा फराकिलो हुन्छ, जसभित्र धितोपत्र बजारको अतिरिक्त मध्यम तथा दीर्घकालीन निक्षेप तथा ऋण प्रवाह पनि पर्दछन्। धितोपत्र खरिदकर्ता तथा विक्रेतालाई एकै ठाउँमा ल्याई निरन्तर रूपमा धितोपत्रको खरिद बिक्री वा विनिमय कार्य सम्पन्न गर्ने बजार स्थान वा सुविधा समेतलाई धितोपत्र बजारको रूपमा बुझ्नु पर्दछ। यस बजारमा विशेषत 1 वर्षभन्दा बढी समयमा परिपक्व हुने वित्तीय सम्पत्ति वा साधनहरूको खरिद बिक्री गरिन्छ। कम्पनी तथा सरकारले आफ्नो दीर्घकालीन वित्तीय आवश्यकता पूरा गर्नको लागि विभिन्न प्रकारको धितोपत्रहरू जस्तै साधारण शेयर, पूर्वाधिकार शेयर, ऋणपत्र, सामूहिक लगानी योजना आदि जारी गर्दछन् र यस्ता धितोपत्रहरू कारोबार हुने बजारलाई नै धितोपत्र बजार भनिन्छ। पछिल्लो समय धितोपत्र बजारको क्षेत्र र भूमिका विस्तार हुँदै गएको छ। दिगो विकासका लक्ष्य हासिल गर्न, हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्न तथा वातावरण, समाज र सुशासनलाई समेत प्रवर्धन गर्न सक्ने साधन तथा संयन्त्रको रूपमा धितोपत्र बजारलाई प्रयोग गर्न थालिएको छ। यसले धितोपत्र बजार थप बहुआयामिक संयन्त्रको रूपमा विकसित हुन थालेको देखाउँछ। धितोपत्र बजारलाई मुख्यत प्राथमिक बजार र दोस्रो बजार गरी 2 किसिमले वर्गीकरण गरिन्छ।
कुनै पनि मुलुकमा धितोपत्र बजारको महत्व किन छ त? दीर्घकालीन पुँजीको परिचालन, उत्पादनशील क्षेत्रतर्फ गराई प्राप्त प्रतिफललाई अधिकाधिक व्यक्तिले उपयोग गर्न पाउने अवसरको सृजना गर्नु नै धितोपत्र बजारको मूल उद्देश्य रहेको हुन्छ। यसर्थ अर्थव्यवस्थाको विकासका लागि धितोपत्र बजारको महत्वलाई विभिन्न रूपमा चर्चा गर्ने गरिन्छ। दीर्घकालीन पूँजीको प्रभावकारी परिचालन गर्न सरकार तथा संस्थागत क्षेत्रलाई आवश्यक दीर्घकालीन पूँजी व्यवस्थापन गर्न, बचत परिचालन तथा लगानीमा वृद्धि ल्याउन, देशको औद्योगिकीकरण तथा पूर्वाधार विकास गर्ने कार्यलाई प्रोत्साहन गर्न धितोपत्र बजारको महत्व रहेको हुन्छ। त्यसै गरी देशको अर्थतन्त्रको विकास र विस्तारको प्रतिफल सर्वसाधारण जनता बीच समान रूपले वितरण गर्न, वित्तीय बजारको सन्तुलित एवं एकीकृत विकास गर्न, कम लागतमा पूँजी बजारको व्यवस्था गर्न र खुला बजार अर्थतन्त्रलाई सबलीकरण गर्न पनि धितोपत्र बजारको महत्व रहेको हुन्छ। धितोपत्र बजारले मुलुकको आर्थिक विकासमा कसरी भूमिका खेल्छ त? अब सुनौ धितोपत्र बजारले मुलुकको अर्थतन्त्रमा खेल्ने भूमिका सम्बन्धी यो प्रसंग।
धितोपत्र बजारले पूँजी परिचालनको एक महत्वपूर्ण संयन्त्रको रूपमा कार्य गरी देशको आर्थिक विकासमा अपरिहार्य भूमिका खेल्दछ। यसर्थ देशको आर्थिक विकासमा धितोपत्र बजारको भूमिकालाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छ। देशमा आवश्यक हुने दीर्घकालीन पूँजीको प्रभावकारी परिचालन यस बजार मार्फत गर्न सकिन्छ। कुनै पनि देशको विकास निर्माणमा सरकारलाई चाहिने दीर्घकालीन पूँजी यसै बजारको माध्यमबाट संकलन गर्न सकिन्छ। देशको औद्योगिकीकरण तथा पूर्वाधार विकासका लागि आवश्यक हुने ठूलो आकारको पूँजी प्राप्त गर्नका लागि यस बजारको उल्लेखनीय भूमिका रहन्छ। दीर्घकालीन तथा मध्यमकालीन पूँजी न्यून लागतमा यस बजार मार्फत प्राप्त गर्न सकिने हुँदा ठूलो आकारको पूँजी आवश्यक हुने योजनाहरू समेत बनाउन सम्भव हुन्छ। पूँजीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिचालन सरल एवं न्यून लागतमा गर्न सम्भव हुन्छ। धितोपत्र बजार देशको वित्तीय बजारको अभिन्न अङ्गको रूपमा रहने हुँदा यसले समग्र बजारको सन्तुलित एवं एकीकृत विकास हुन सहयोग पुग्छ।
सरकारले हालै नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा पाल्पाका हेमन्त बस्याललाई नियुक्त गरेको छ। उहाँसँग गरिएको संक्षिप्त कुराकानी सहितको एक सामग्री अबको प्रस्तुतिमा। सरकारले नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा पाल्पाका हेमन्त बस्याललाई नियुक्त गरेको छ। यसअघि अर्थ मन्त्रालयका सहसचिवलाई अध्यक्ष बनाउने चलन थियो। अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएसँगै नेपाल स्टक एक्सचेन्जको अध्यक्ष पद खाली रहेको थियो। अध्यक्षमा नियुक्त बस्यालसँग नेपालको कर्पोरेट क्षेत्रमा काम गरेको अनुभव रहेको छ। वित्त विश्लेषक रहनुभएका बस्यालले नेपाल स्टक एक्सचेन्जको आफ्नो जिम्मेवारी अब कसरी अघि बढाउ भन्ने विषयमा केन्द्रित भएर आज हामीले कुराकानी गरेका छौं। हामीसँगको कुराकानीमा अध्यक्ष बस्यालले नेपाल स्टक एक्सचेन्जलाई व्यवसायिक सक्षम र प्रतिस्पर्धी संस्थाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रस्तुत छ अध्यक्ष बस्यालसँग गरिएको यो कुराकानी। नेपाल स्टक एक्सचेन्जको आफ्नो जिम्मेवारी अब कसरी अघि बढाउनुहुन्छ त?
अहिलेको अवस्थामा हामीसँग ट्रेडिसनल इन्स्ट्रुमेन्टहरू मात्रै हाम्रो वित्त बजारमा देखिन्छ, पुँजी बजारमा देखिन्छ। यसमा इक्विटी मार्केट सेयर बजारले डोमिनेट गरेका छ पुँजी बजारलाई। तत्कालको अवस्थामा हेर्दाखेरि सेयर बजारको इफिसियन्सीलाई इन्हान्स गर्ने एउटा मुख्य बाटो छ। त्यसमा चाहिँ तरलताको विस्तार गर्ने बाटोमा र बजार संरचना अगाडि बढाउने विषयमा काम गर्नुपर्नेछ। त्यो बाहेकका डेप्ट मार्केट विकास हुन सकेका छैन। त्यो बजारलाई विकास गर्न सकेको अवस्थामा सेयर बजार सँगसँगै पुँजी बजारको अर्को अवयव डेप्ट मार्केटलाई पनि त्यसले सहयोग गर्न सकेकोमा एक अर्कामा कम्प्लिमेन्ट्रीको रूपमा काम गर्न सक्छन्। र त्यस्तै अन्य जुन इन्डेक्स डेरिभेटिभ लगायतका प्रडक्टहरू चाहिँ मार्केटमा लिएर आउनुपर्नेछ लिगल र प्रडक्ट डेभलपमेन्टको पाटोमा, र सँगसँगै टोटल इन्फ्रास्ट्रक्चरमा काम गरिसक्यौं भने त्यसबाट चाहिँ हामी बजारलाई अरू विकास गरेर विकसित बजारको रूपमा डेभलप गर्न सकिन्छ भन्ने बुझाइका साथ नेपाल स्टक एक्सचेन्ज अगाडि बढ़िरहेछ र आगामी दिनहरूमा पनि त्यसै गरी अगाडि बढ्छ।
बजारको माग अनुसार कस्ता कस्ता इन्स्ट्रुमेन्टहरू ल्याउनु खोजिरहेको
अहिलेको तत्कालीन अवस्थामा हामी हेर्ने हो भने जस्तो ट्रेडिसनल मार्केट भित्रै पनि केही बजारका अवयवहरू थप्न सकिन्छ, जस्तै त्यसमा इन्ट्राडे भनेको म आज किनेको आजै पनि बिक्री गर्न सक्ने फेसिलिटी कसरी विकास गर्ने भन्ने पाटोमा, र त्यस्तै बजारलाई तरलता प्रदान गर्नको लागि सर्ट सेलिङको प्रोभिजन दिने त्यो ट्रेडिसनल इन्स्ट्रुमेन्ट भित्रै र नयाँ थप ल्याउने इन्स्ट्रुमेन्टहरूमा पनि जान सकिन्छ। त्यस्तै डेट मार्केट इन्फ्रास्ट्रक्चर फाइनेन्सिङको लागि राम्रो टुल्सको रूपमा डेट मार्केटलाई हामी लिन सक्छौ। त्यो ऋणपत्रको बजार हामी कहाँ अलिकति विकसित गर्नुपर्नेछ, केही पूर्वाधारहरूको विकास गर्नुपर्नेछ र त्यसको तरलताको विस्तार हुने गरी पूर्वाधार विकास गरेर जानुपर्नेछ। इन्डेक्स म्यानेजमेन्टको पाटोमा केही काम गर्नुपर्नेछ, त्यस पछाडि चाहिँ इन्डेक्स डेरिभेटिभहरूलाई हामीले बजारमा इन्ट्रोड्युस गर्न सक्छौँ। ती इन्डेक्स डेरिभेटिभहरू सँगसँगै हामी के पनि सक्छौँ भने एक्सचेन्ज ट्रेडेड फण्डहरू हामी अहिलेसम्म देखिरहेको छैनौँ, इन्डेक्स चाहिँ ट्रेडेबल अलिकति भएको छैन। अब त्यसलाई ट्रेडेबल बनाउनको लागि फरक खालका इन्डेक्सहरूको विकास गरेर त्यही इन्डेक्सको आधारमा बजारको जोखिम जति हो त्यति नै बराबरको जोखिम आउने गरी फण्ड म्यानेज गर्ने टुल्सहरू विकास गर्नुपर्नेछ। एक्सचेन्ज ट्रेडेड फण्डलाई हामी ल्याउन सक्छौँ अहिलेको अवस्था र त्यसको लागि केही कानूनी पूर्वाधारहरू तयार गर्नुपर्नेछ, टेक्नोलोजिकल इन्हान्समेन्ट गरेर जानुपर्नेछ। त्यो आधारमा हामी ती प्रडक्टहरूलाई लिएर आउने कोसिस गर्छौँ।
यसको लागि स्टकसँग त्यो क्षमता छ त, संरचनागत क्षमता, प्राविधिक क्षमता, त्यो अवस्था छ कि छैन?
अहिले हामीसँग भएको केही पूर्वाधारहरू हामीसँग छन्, हामीसँग ह्युमन रिसोर्स पनि छ, जति हामी खोजेका छौँ त्यो छैन होला, त्यसलाई डेभलप गर्न सकिन्छ। त्यही मानव संसाधनलाई विकास गरेर तालिम दिएर अरू लगायतका कामहरू गरेर जान सक्छौ। टेक्नोलोजी जहिले पनि डायनामिक छ, चेन्ज गरेर जान सकिन्छ, अपग्रेड गरेर जान सकिन्छ। टेक्नोलोजीको पार्टमा पनि हामी काम गर्न सकिन्छ, ह्युमन रिसोर्सको पार्टमा काम गर्न सकिन्छ, केही कानूनी व्यवस्थाहरू पनि गरेर जानुपर्छ। त्यसमा चाहिँ नेपाल स्टक एक्सचेन्ज अहिलेको अवस्थामा जुन अवस्थामा छ त्यहाँदेखि हामीले सोचेको ठाउँसम्म पुग्नको लागि केही रिसोर्स एड गर्नुपर्छ, तर त्यो सम्भव छ।
तपाईँले यहाँले उल्लेख गर्नुभएका केही लगानीका फरक औजारहरू, प्रविधिका कुराहरूमा सचेतनाका कुराहरू चाहिँ कसरी अघि बढाउने सोच राख्नु भएको छ?
फाइनेन्सियल लिटरेसी, वित्तीय साक्षरताको कुरा हामी गरिरहेछौँ। वित्तीय साक्षरताको पाटोमा हामी राम्रै ठाउँमा छौँ, तर हाम्रो पुँजी बजारको पहुँच र त्यो पहुँच बमोजिमको वित्तीय साक्षरता हेर्ने हो भने पहुँच चाहिँ हामी सिग्निफिकेन्टली बढाइसकेका छौँ। वित्तीय साक्षरता पहुँच सँगसँगै जसरी जानुपर्ने हो त्योभन्दा अलिकति पछाडि छौँ कि जस्तो लागेको छ। पहिले साक्षरता त्यसपछि पहुँच अझ राम्रो हुन्थ्यो। यो अवस्थामा हामीहरूसँग के अप्सन छ भने एउटा मात्रै अप्सन के छ भने लगानीकर्ताहरूलाई कमसे कम पनि लगानीकर्ताले कुनै पनि सम्पत्तिमा लगानी गर्दैछ भने त्यो सम्पत्तिको एसेटको क्यारेक्टरिस्टिक्स, त्यसको विशेषता के हो त, कस्तो कस्तो अवस्थामा त्यो सम्पत्तिको मूल्य बढ्न सक्छ र कस्तो कस्तो अवस्थाहरू आयो भने सम्पत्तिको मूल्य घट्न सक्छ, त्यसले कस्ता कस्ता विषयहरूले सम्पत्तिको मूल्यलाई स्पेसिफिक त्यस्ता सम्पत्तिहरूलाई कसरी मूल्यमा प्रभाव पार्छन् भन्ने विषयको आधारभूत जानकारी र सँगसँगै मसँग कुनै लगानी गर्ने पैसा छ, रकम छ, लगानी योग्य पुँजी छ भने त्यो पुँजीलाई मैले कसरी लगानी गर्ने त, कहाँ लगानी गर्ने त, मैले कति जोखिम लिन सक्छु, त्यसको जोखिम लिने क्षमताको निर्धारण चाहिँ मसँग कति पुँजी छ, त्यो पुँजी मलाई तत्कालै चाहिन्छ कि चाहिँदैन, त्यो पुँजी मैले बेसिक एक्सपेन्समा खर्च गर्ने हो कि बेसिक निड भन्दा बाहिरको कुरामा खर्च गर्ने हो, त्यसको आएको रिटर्न, त्यो कति समयसम्म मैले त्यहाँ लगानी गर्न सक्छु, लगायतका कुराहरू, कानुनी हिसाबले के गर्छ, लगायतका कुराहरूले चाहिँ जोखिम कति लिन सक्छु भन्ने कुरालाई निर्धारण गर्छ। त्यो जोखिम लिन सक्ने मेरो क्यापासिटी के हो भन्ने कुरा हरेक लगानीकर्ताले बुझ्न सक्नुपर्छ, बुझ्ने अवस्थामा हामीले पुर्याउनुपर्छ। त्यसको लागि नेपाल स्टक एक्सचेन्जले विगतमा पनि वित्तीय साक्षरता कार्यक्रमहरू गर्दै आएको छ, तर त्यो वित्तीय साक्षरता कार्यक्रम अहिलेसम्मको कार्यक्रमहरू पाइलटिङ कार्यक्रम जस्ता भए, वाइड स्प्रेडमा छैन। हामी वित्तीय साक्षरतामा एउटा लेभलमा पुगेका छौँ, अब त्यही जुन हामीसँगको इन्स्टिट्युसनल मेमोरी छ, हामीसँग जुन मेटेरियलहरू छ, हामीसँग जुन एक्सपर्टिज छ, त्यो एक्सपर्टिजलाई अथवा अरू क्याम्पियनहरू, अरू फर्दर धेरै क्याम्पियनहरू गर्ने, अथवा के हुनसक्छ भने कहिले काहीँ यस्ता संस्थाहरूले युनिभर्सिटी पार्टनरसिप गरेर जसले युनिभर्सिटीमा अहिले पढ्दैछन् उनीहरूलाई इनेन्स गरेर उनीहरू मार्फत समाजसम्म गाउँसम्म पुर्याउने कामहरू गर्नुपर्ने, ती कामहरूमा नेपाल स्टक एक्सचेन्जले भावी दिनहरूमा त्यसलाई एसेसमेन्ट गरेर अगाडि बढ्छ। वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरता पनि, वित्तीय पहुँच भन्दा अगाडि वित्तीय साक्षरता पुर्याउने कुरामा चाहिँ नेपाल स्टक एक्सचेन्ज प्रतिबद्ध पनि छ।
फ्रन्टलाइन रेगुलेटरको हिसाबले कसरी अगाडि बढ्छ
स्टक एक्सचेन्ज? अबको अवस्थामा मेरो एउटा मोटो भनेको नेपाल स्टक एक्सचेन्जलाई व्यावसायिक स्टक एक्सचेन्ज र कम्पिटेन्ट स्टक एक्सचेन्ज, अन्तर्राष्ट्रिय बजारमा जाँदाखेरि नेपाल स्टक एक्सचेन्ज पनि एउटा कम्पिटेन्ट स्टक एक्सचेन्ज हो भन्ने कुरालाई स्थापित गराउने गरी अगाडि बढ्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल स्टक एक्सचेन्जका अध्यक्ष हेमन्त बस्याल, कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयसँग नेपालको शेयर बजारको विकास तथा प्रवर्धनका विषयमा केन्द्रित भएर गरिएको कुराकानीमा। अघिल्लो साता भदौ 23 र 24 गते मुलुकमा देखिएको असहज परिस्थितिले गर्दा नेपाली शेयर बजारमा यो साता कारोबार हुन सकेन। करिब एक साता बन्द भएको बजारको अन्तिम कारोबार दिन बिहिबार मात्र शेयर बजार खुलेर कारोबार भयो। यस सम्बन्धी एक विवरण अबको प्रस्तुतिमा।
अघिल्लो साता भदौ 23 र 24 गते मुलुकमा देखिएको असहज परिस्थितिले गर्दा शेयर बजार कारोबार स्थगित भयो। करिब एक साता बजार बन्द भएर साताको अन्तिम कारोबार दिन बिहिबार मात्र खुलेको बजारमा कारोबार तथा परिसूचक उच्च अङ्कले घटेको छ। बिहिबार शेयर बजार 6% अर्थात 160 अङ्क घटेको छ। यस दिन 16 कम्पनीको मूल्य 10% घट्यो। जेएनजी प्रदर्शनपछि सत्ता परिवर्तन भई गैर राजनीतिक दलको अन्तरिम सरकार बनेसँगै शेयर बजारमा पहिरो गएको हो। पटक पटक स्थगित भएर खुलेको बिहिबारको बजारमा कुल 5 मिनट मात्रै कारोबार भयो। 5 मिनटमा बजारमा कुल 72,87,00,000 रुपियाँ बराबरको शेयर किनबेच भएको छ। 5 मिनट अवधिको कारोबारमा 16 कम्पनीको मूल्य 10% घटेको छ। 10% मूल्य घटेका कम्पनी अधिकांश होटल र बीमा क्षेत्रका छन्। यसअघि अघिल्लो साताको आइतबार पनि नेपाली शेयर बजारको परिसूचक नेप्से 11.52 अङ्कले घटेको थियो। त्यस दिन परिसूचक घटेर 2,708.25 अङ्कमा कायम भएको छ।
हवस् त, यिनै सामग्रीहरूका साथ कार्यक्रम भित्तोपत्र तथा वस्तु विनिमयका लागि आजलाई निर्धारित समय सकिएको छ। यही असोज 25 गते तेस्रो शनिबार यसै समयमा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई विदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।